फिर फरमाया अफरईत अल्लज़ी कफर बिआयातिना, क्या तूने गौर किया, क्या तूने देखा उस शख्स की तरफ जिसने मेरी आयात के साथ कुफर किया। आप देख लें कि एक तो था कि कुफर करना, आयात का इनकार करना आम था। पीछे आपने आयत 73 के शुरू में बिल्कुल पढ़ा के आम लोग सारे इनकार करते हैं, काफिर भी, और फिर अगर मुसलमानों में भी बाज लोगों के कुफर के दर्जे हैं। अब यहाँ पे खास शख्स का जिक्र किया जा रहा है, और ये शख्स कौन था? ये आस बिन वाइल सहमी था, और ये मक्का का जो है वो सरदार था। और इसके बारे में क्या आता है कि हजरत खबाब बिन अर्थ, और आप देखेंगी कि सैयदना, हमारे सरदार थे वो गुलाम, चूंकि ईमान में आगे थे ना, तो अक्सर हदीसों में जब आप पढ़ेंगी तो पढ़ेंगी सैयदना हजरत खबाब बिन अर्थ जो है वो फरमाते हैं कि मैं मक्का में लोहार का पेशा किया करता था, मैंने आस बिन वाइल सहमी के लिए एक तलवार बनाई, ठीक है, मैं इसकी मजदूरी मांगने के लिए आस के पास गया। वो कहने लगा मैं उस वक्त तक तुझे मजदूरी नहीं दूंगा जब तक तू मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का इनकार ना कर दे। मैंने कहा जब अल्लाह तुझे मौत देगा फिर तुझे जिंदा करेगा, मैं तो उस वक्त तक भी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का इनकार नहीं करूंगा, यानी अल्लाह तुझे मारकर जिंदा कर दे, मैं तो तब भी इनकार ना करूं, यानी ये अनहोनी बात हो जाए, मैं कैसे इनकार करूं। वो कहने लगा अच्छा अगर अल्लाह मुझे मरने के बाद जिंदा करेगा तो फिर मुझे माल और औलाद भी देगा, क्योंकि अभी भी मैं सरदार, फिर मैं मुझे नवाजेगा, उस वक्त मैं तुम्हारा हिसाब चुका दूंगा। उस वक्त अल्लाह ने ये आयात सुनाई, ये आयात नाजिल कर दी, ये बुखारी की रवायत है। तो उसने मजाक में आपकी तनख्वाह, आपकी मजदूरी देने से इनकार कर दिया। आप सोचे तो सही, खबाब बिन अर्थ, मजदूरी की है और तनख्वाह लेने का वक्त है, और आस बिन वाइल ने जो है इनकार कर दिया। और इन्हीं के वो बेटे थे अमर बिन आस, वो जो जब मुसलमानों ने हबशा की तरफ हिजरत की थी तो ये उस वक्त ईमान नहीं लाए हुए थे, तो ये कुरैशी वफद के नुमाइंदे थे, सफीर थे, बाद में मुसलमान हो गए और बड़ी इन्होंने बेशबहा इस्लाम के लिए खिदमात जो है वो अंजाम दी। तो यहाँ पे अल्लाह ताला कहते हैं अफा रई तल्लजी कफर अभी आयातिना, क्या तूने उस शख्स की तरफ भी कुफर किया, क्या तूने उस शख्स की तरफ भी गौर किया जिसने हमारी आयात का इनकार किया। फकाल, और कहता है लऊ तय्यन मालूम व वलदा, कि मैं तो माल और औलाद से जो है वो नवाजा ही जाता रहूंगा, यानी दुनिया में भी माल मेरे पास ज्यादा और औलाद मेरे पास ज्यादा, और इसके बहुत से बेटे थे और वहां पे भी माल और औलाद जो है वो मुझे ही ज्यादा जो है वो मिलेगी। और सूरत कहफ आयत 34 में आपने ये बात पढ़ी थी ना कि जहाँ पे अल्लाह ताला जो है वो रजुलैन, दो लोगों की कहानी सुनाते हैं, और फिर वो शख्स जो अपने बाग पर फखर कर रहा था, जिसको दो बाग अल्लाह ताला ने दिए थे, तो वो क्या कहता है आयत 34 में, अना अक्सरु मिनका मालं व अज्जु नफरा। और यहाँ पे भी क्या है कि वो कहता है कि मैं जो है दुनिया में भी माल और औलाद मेरे पास ज्यादा है, और वहां पे भी मैं माल और औलाद से जो है वो नवाजा जाता रहूंगा, कि तुम मुझे गुमराह कहते हो, अजाब इलाही से डराते हो, लेकिन मेरे पास ये ज्यादा होगा। अत्ताला अल गैबा, क्या इसने झांक लिया है गैब को, क्या इसने देख लिया है गैब को, क्या इसको पता चल गया है गैब का, अनदेखी चीजों का। और अनदेखी चीजें क्या है, जहन्नुम, जन्नत और फरिश्ते और अल्लाह ताला, और वो सारी चीजें जो अनसीन है, जो हमारे फाइव सेंसेस जो हैं वो जिसका इदराक नहीं कर सकते, जिसको जान नहीं सकते। अल्लाह ताला कहते हैं क्या इसने झांक लिया है, अमित खजा इंदर रहमानी आहदा, या फिर रहमान से इसने कोई अहद ले लिया है, यानी इसकी कोई आपस में एग्रीमेंट है रहमान से कि जो चाहे करता रहे और इसकी पूछ नहीं होगी। कल्ला, हरगिज नहीं, ये डांट के लिए है, ये जोर और ताकीद पैदा करने के लिए है। अल्लाह रब्बुल इज्जत जो है वो क्या फरमाते हैं, कल्ला यानी गजब, डांट, क्या मतलब है, बकवास बंद कर। सनक्तुबु मा यकूलू व नमुद्दु लहू मिनल अजाबी मद्दा, हम अनकरीब जो है वो लिख लेंगे, क्या लिखेंगे, मा यकूलू, जो वो कहता है, जो ये बातें कर रहा है, जो ये बकवास कर रहा है, जो ये आखरत का इनकार कर रहा है, मेरी आयात का जो कुछ इनकार कर रहा है, हम इसको अनकरीब लिख लेंगे। انقریب یعنی اسے لکھ لیں گے, اس سے مراد کیا ہے؟ گویا کہ اس کے کلمہ غرور کا ریکارڈ جو ہے وہ تیار کر رہے ہیں, اس کے جرائم کی فہرست تیار ہو رہی ہے. اس نے یہ جو باتیں کی ہیں نا, اس کا مزہ بھی اس کو چکھنا پڑے گا. تو ہم ابھی فوراً کیوں نہیں لکھ, یعنی فوراً اس کا ریزلٹ اس کو کیوں نہیں دکھائیں گے؟ فَنَمُدُّ لَهُ مِنَ الْعَذَابِ مَدَّا. اور جب ہم اس کو مہلت دیں گے تو کیا کریں گے؟ اس کے لیے سزا میں اور زیادہ اضافہ کریں گے. یہ جو ڈھیل دے رہے ہیں, کس لیے ڈھیل دے رہے ہیں؟ فَنَمُدُّ لَهُ, ہم اس کو ڈھیل دے رہے ہیں, من العذابی, عذاب سے, مدہ ڈھیل دینا. میں نے آپ کو شروع میں یہ بات بتائی تھی کہ نمدو ہے فیل ورب, اور ورب جو ہے دوبارہ اسی کے روٹ میں سے اینڈ پر اگر آیت کے آئے تو اس کو کہتے ہیں کہ مفعول تاکید, ایسا فیل ہے جو تاکید کے معنی پیدا کرتا ہے. یعنی میں نے اس کو مارا, خوب مارا, میں نے کھایا, خوب کھایا. تو اب یہاں پہ کیا ہے کہ ہم اس کو ڈھیل دیں گے عذاب میں, اور خوب ڈھیل دینا, اس کے لیے سزا میں اور اضافہ کریں گے. فَنَرِثُهُ مَا يَقُولُ وَيَأْتِينَا فَرْضًا, فرمایا کہ وَنَرِثُهُ, اور ہم اس سے لے لیں گے, ہم وارث بن جائیں گے اس کا. یعنی دنیا سے جب یہ جائے گا, کوئی مال, دولت, اولاد, کچھ بھی اس کے ساتھ نہیں جائے گی, ہم وارث ہوں گے. مَا يَقُولُ, جو کچھ یہ کہتا ہے, وہ کیا کہتا تھا؟ لَأُوتَيَنَّ مَالًا وَوَلَدًا, مال بھی میرا اور اولاد بھی میری, یہاں بھی اور وہاں بھی. تو اللہ تعالیٰ کہتے ہیں کہ نہیں, یہ چھوڑ کر جائے گا, وارث تو ہم ہوں گے, مال اولاد سارا میرا ہے, کیونکہ اس پوری دنیا کے وارث ہم ہیں. وَيَأْتِينَا فَرْضًا, اور جب یہ میرے پاس آئے گا تو اس حال میں آئے گا کہ اکیلا ہوگا, نہ دولت ساتھ, نہ مال ساتھ, نہ اقتدار اس کے ساتھ, اور نہ ہی جو ہے وہ اس کے سفارشی ساتھ, نہ نوکر چاکر, نہ اس کے جندی, کوئی بھی تو اس کے ساتھ نہیں ہے, ہے نا؟ وہ کیا کہتے تھے, ہم کہ یہ ہمارے شرکا ہیں, یہ ہمارے معبود ہیں, یہ قیامت کے دن کام آئیں گے. اللہ تعالیٰ کہتے ہیں کہ نہیں, یہ میرے پاس اس حال میں لوٹا ہے کہ فردا اکیلا ہے. وَاتَّخَذُوا مِن دُونِ اللَّهِ آلِهَةً, ان لوگوں نے اللہ کو چھوڑ کر اپنے کچھ معبود بنا رکھے ہیں. آلیہتن, الہ نہیں, آلیہتن ہے. لَيَكُونُ لَهُمْ عِزَّةً, تاکہ وہ ان کے لیے جو ہیں وہ کیا کریں, ان کے حمایتی بن جائیں, ان کے لیے قوت اور اقتدار کا ذریعہ بن جائیں, وہ ان کے مددگار بن جائیں. كَلَّا, ہرگز نہیں. سَيَكْفُرُونَ بِعِبَادَتِهِمْ وَيَكُونُونَ عَلَيْهِمْ ضِدًّا, وہ سب ان کی عبادت کا انکار کر دیں گے. دنیا میں یہ جو ہیں وہ ان کو پوچھتے رہے, قیامت کے دن ان کے معبود ان کی مدد نہیں کریں گے, کیا کریں گے؟ انکار کریں گے ان کی عبادت کا. فَيَكُونُونَ عَلَيْهِمْ ضِدًّا, اور الٹے ان کے مخالف بن جائیں گے. کہ ہمیں تو پتہ ہی نہیں, ہم نے کب کہا تھا کہ ہماری عبادت کرو, ہمیں تو خبر بھی نہیں کہ یہ احمق اور بے وقوف جو ہیں یہ ہماری عبادت کر رہے تھے. الم ترى انا ارسلنا الشياطين على الكافرين تؤزهم ازا, اللہ تعالیٰ پھر کہتے ہیں کیا تم نے دیکھا نہیں. یہاں پہ الم ترى جو ہے عام طور پہ جیسے دیکھنا کہتے ہیں نا, لیکن دیکھنے کے معنی میں نہیں ہے, غور و فکر کے معنی میں ہے. کیا تم نے غور نہیں کیا؟ انا ارسلنا الشياطين, کہ ہم نے چھوڑ رکھے ہیں شیاطین. کن پر چھوڑے ہیں, کن پر ہم نے آزاد کر دیے ہیں شیاطین؟ علی الکافرین, کافروں پر, منکرین پر. تو اللہ تعالی نے جو ہے وہ مشرکین پر کیا کیا ہے, کافروں پر کیا کیا ہے, شیاطین کو چھوڑ دیا ہے. اس کا مطلب یہ ہے کہ جو بھی کافر ہوتا ہے نا, اللہ تعالی کی طرف سے ایک شیطان اس کے ساتھ چھوڑ دیا جاتا ہے. جیسے کہ آپ دیکھیں کہ کوئی شکار آپ دیکھتے ہیں کہیں اور کتے کو چھوڑ دیں وہاں پر, شکار دیکھا اور کتا اس پر چھوڑ دیا, تو یعنی ارسل القلب علی السعید. تو یہاں پہ اللہ تعالیٰ نے بالکل یہی انداز جو ہے وہ اختیار کیا ہے کہ یہ ہیں میرے نافرمان, اور یہ ہیں وہ لوگ جنہوں نے کیا ہے شرک, جنہوں نے کیا ہے کفر, اور ایسی ایسی انہوں نے جو ہے وہ गुस्ताखियां की हैं, ऐसी ऐसी इन्होंने बातें की हैं कि ये समझ रहे हैं कि हम बड़े अच्छे हाल में हैं, लेकिन मैंने क्या किया है कि इनके ऊपर जो है वो शैतान को जो है वो छोड़ दिया है। जैसे आप पहले भी ये बात पढ़ चुकी हैं कि जो शख्स गुनाह करता है, गलती के काम करता है, तो हर एक के पीछे अल्लाह ताला एक शैतान को उसके साथ लगा देते हैं। जो गुनाहों के रास्ते पर चलना चाहता है उसके लिए शैतान उसके राह पर रहनुमा बन जाते हैं, और जो सीधे रास्ते पर चलना चाहता है तो उसके लिए जो है वो नेकी के रास्ते अल्लाह ताला हमवार कर देते हैं। फरिश्ते उनकी रहनुमाई करते हैं, नेक लोग जो है उनकी रहनुमाई करते हैं, और वो नेकियों के रास्ते में आगे जो है वो बढ़ते चले जाते हैं। तो क्यों जो है शैतान इनके साथ छोड़ दिए हैं, तऊज़ुहुम अज़्ज़ा, ये बड़ी खास बात है, इसको आप हाईलाइट कर लें। जो इन्हें खूब खूब उकसा रहे हैं इतना ही काफी था, तऊज़ुहुम, बल्कि क्या है, अज़्ज़ा भी साथ लगा दिया। और आपको पता ही है कि जो है शैतान की चालें, दौरे तफसीर में भी जब सूरत जो है वो सूरत अन्नास और सूरत फलक आपने पढ़ी थी, तो उसमें आपने पढ़ा था कि शैतान की क्या क्या खूबियां हैं, और पिछली सूरतों में भी आपने पढ़ा है कि शैतान जो है वो क्या करता है, कैसे कैसे कहता है, वसवास है, खन्नास है। आपको पता है वसवास के मानी क्या होते हैं, वस वसा, चार हर्फी है ये, वौसीन वौसीन, और इस वजन के अंदर जो है तकरार पाई जाती है कि काम को बार बार करना, जलजला वस वसा। अब जलजला कैसे होता है, बार बार आता है ना, झटका महसूस होता है, तो शैतान भी एक दफा जब आपको वसवसा देता है, हमें मुझे वसवसा देता है, एक दफा बहलाना फिसलाना चाहता है, तो एक दफा क्या कि हट नहीं जाता, बार बार वसवसा। फिर क्या करता है, खन्नास देता है, साइड पीछे चला जाता है, पलट जाता है, ये वसवास है, ये खन्नास है, छुप जाता है, सामने नहीं आता, पसे पर्दा। अच्छा, फिर क्या करता है कि इसकी मुख्तलिफ चालें हैं, इसकी मुख्तलिफ हरबे हैं। मसलन क्लास को ज्वाइन ही ना करो, इतनी क्या जरूरत है, मसलन कल यहाँ समर कोर्स हो रहा है, कल एक औरत सीधी सादी मासूम सी, लगता नहीं था उसको कुछ आता है, लेकिन पूछ ये रही थी कि ये बताएं कि ये वहाबियों का समर कोर्स है या अहले सुन्नत वल जमात का है। तो मैंने कहा कि ये बस हम तो कुरान और सुन्नत को ये यहाँ पे फॉलो करते हैं, जो भी कुरान सुन्नत के मुताबिक है उसके मुताबिक जब अमल किया जाता है उसकी फिर भी तसल्ली नहीं होती। तो एक और टीचर ने उसका जवाब दिया, उसको तसल्ली नहीं, फिर वो मेरे पास आई, तो मैंने उसको कहा कि हाँ जो कुछ भी कुरान में है और फिर सुन्नत में है जिसमें उम्मत मुस्लिमा मुत्तफिक रही उसको जो है वो फॉलो किया जाता है। उसकी समझ में कुछ बात आई तो उसने कहा हाँ ठीक है, मैं अभी से ये पता करना चाहती हूँ क्योंकि मेरा बच्चा आके कोई और यकीदा ना सीख जाए। अब आप देखें कि असल दीन फैलाने की बजाय अवाम के अंदर इस तरह की बातें इतनी ज्यादा हैं कि उन बेचारों को दीन का पता नहीं, तो कई लोग कुरान सुन्नत हदीस के करीब ही नहीं आते। ये अहले सुन्नत है, ये वल जमात है, ये वहाबी है, वहाब तो अल्लाह का नाम है ना, और अगर कोई अहले हदीस है तो हदीसों को फॉलो करता है, कुरान पे अमल करेगा फिर हदीस पे करेगा, अहले सुन्नत है तो सुन्नत। तो ये जो अलग अलग फिरके हैं असल में ये हमारी अपनी समझ की कमी है। किसी को भी अपने आप को अहल हदीस नहीं कहना चाहिए, गलत है जो अहल हदीस कहता है, किसी को भी अपने आप को अहले सुन्नत नहीं कहना चाहिए, अगर अहले सुन्नत कहते हैं वो भी गलत है। क्यों, असल में हम तो मुसलमान हैं, और मुसलमान वो होता है जो सबसे पहले कुरान सामने रखे, फिर उसके साथ हदीस सामने रखे, फिर उसके साथ सुन्नत सामने रखे, फिर वो सहाबा की जमात को सामने रखे कि सहाबा ने कैसे अमल किया था, तो सारी चीजों को जो जमा करेंगे वो हैं असल लोग, है ना। तो कैसे हमने अलग अलग अपनी बातें जो है वो बना ली, हमें सबकी इज्जत और एहतराम करना चाहिए, सब लोग दीनदार हैं, नेकी को लेके चल रहे हैं, और ये चीजें पैदा नहीं करनी चाहिए। तो शैतान क्या करता है, बहलाता है, फिसलाता है। अच्छा, फिर शैतान क्या करता है कि अभी जो है अभी बच्चा छोटा है, अभी कहाँ से नमाज मैंने पढ़नी है, हर वक्त कपड़े नापाक रहते हैं, चलो अब बच्चा बड़ा होने लगा लेकिन अभी भी शैतान कहते हैं नहीं अभी भी छोटा है, फिर क्या कहते हैं, अभी मेरे कपड़े गंदे हैं, कुछ धोया था ना बच्चे को, छींटे पड़ गए, और फिर अभी इतने काम है, वजू बाद में मैं करती हूँ ना, और फिर क्या होता है कि जरा ये हंडिया बना लूँ, ये जरा फोन जरूरी मैं कर लूँ, ये जरा मेहमानों से बात करूँ, जरा ये आर्टिकल तो पढ़ लूँ अखबार, बड़ी हेडिंग खास लगी हुई है, उसी में उलझे, कुरान भी ना पढ़ा, नमाज भी ना पढ़ी, जो अहम काम थे हमारे साइड पर रह गए। तो ये क्या है, ये शैतान है, तऊज़ुहुम अज़्ज़ा। मैंने आपको बताया था कि हंडिया का जोश मारना, हंडिया का उबलना, और हंडिया जब जोश मारती है, उबलती है, तो फिर क्या होता है? यानी अज्जा ऐसे बहकावे को कहते हैं, ऐसे उकसाने को कहते हैं कि एहसास भी ना हो। और आपको पता है कि कभी दूध को जोश आता है और खाने को जब जोश आता है, दाल को या कड़ी को, तो एहसास नहीं होता, लेकिन वो ऐसा जोश आता है पता नहीं चला, और बाहर यानी उबल कर चीज जो है बाहर आ जाती है, उबाल यानी बड़ा हो जाता है उसका ना। तो देख का हांडी का जोश मारना जो है ना, इसके मानी क्या है? अजीज। तो अब शैतान क्या करता है कि अंदर ही अंदर उकसाहट पैदा करता है, वसवसा डालता है, और जब वो जोश मारता है तो कहते हैं गिलास ज्वाइन ही नहीं करनी, कहते चलो आज छुट्टी कर देते हैं, मौसम भी ऐसा है, और वाकई थकन भी कितनी हो रही है, और देखो सर भी मेरा भारी भारी है, और मेहमान भी आए थे, और रात को दावत भी तो थी, इतना मैंने काम किया, और देखो, और फिर आप अपने ऊपर तरस खाना शुरू कर देते हैं, है ना? आप सोचे तो सही, अगर 40 साल के हो गए, 45 के या 50 के या इससे ऊपर, 40 साल कम सोए हैं आप, कम आराम किया है, कम कपड़े सिए हैं, कम कम खाने पकाए, कम पिकनिक की हैं, कम मजे किए हैं, दोस्तियां फोन, यूं ही जिंदगी गुजर गई। अब इस उम्र में अगर अल्लाह ने हदायत दे भी दी है, तो फिर उस यानी उस हदायत को क्यों थोड़े पे राजी हो जाते हैं? जहां दौलत की और दुनिया की बात होती है, कहती है खुद जाके पसंद करके खरीदनी है, चुन कर लेनी है चीज, मैंने अच्छे रंग की लेनी है। और जहां पे दीन की बात होती है, चलो तुमसे मैं रूटवट ले लूंगी और मैं फिर बाद में पता कर लूंगी, और चलो मैं एग्जाम देने तो आ ही जाती हूँ, गोया कि अल्लाह पर हम एहसान करते हैं कि हम इम्तहान देने आ जाते हैं, हम ना दें इम्तहान, है ना? तो क्यों नहीं हम अपने आप को इस बात पर जमाते कि ये कुरान है, ये मेरा सिलेबस है, जब मैं कब्र में जाऊंगी तो अल्लाह मुझसे पूछेगा, फरिश्ते पूछेंगे, मन रब्बू का, मन रसूलू का, मां किताबू का, मां दीनू का, क्या जवाब देंगे? पता ही नहीं है ना, पता ही नहीं। बैठते हैं और गैर हाजिर होते हैं, और जब गैर हाजिर होंगे तो फिर हाजिर कैसे होंगे? तो ये शैतान क्या है? उकसाता है, अभी सो जाओ नींद, अभी रात बड़ी लंबी है, अभी थोड़ी देर में मैं वजू कर लेती हूँ, और इतनी सर्दी है, और इतना मुश्किल है, और मैं फलां से नहीं मिलूंगी, अरे मैं क्लास की फलां से अगर मिली, इसका फोन अटेंड कर लिया, पूछेगी क्लास में क्यों नहीं आई, चलो अच्छा आज मैं इसका फोन ही नहीं उठाती, और ये जरूर बता देगी टेस्ट होने वाला है, चलो अच्छा मैं कहूंगी मुझे तो टेस्ट की डेट ही नहीं पता थी, इसलिए मैं फोन पे बात ही नहीं करूंगी, अभी अभी नहीं मुझे करनी। तो क्या है कि फिर शैतान हमें पीछे करता चला जाता है, और हमने कहीं पार्टी पे, कहीं फंक्शन पे, कहीं और जाना हो तो सब सेटिंग कर लेते हैं, जहां दीन की बात आती है फिर हम तरस खाते रहते हैं। तो अल्लाह ताला कहते हैं क्या तुम देखते नहीं हम इन मुनकरी ने हक पर शैतीन छोड़ रखे हैं? और ये मत समझिएगा ये सिर्फ काफरे काफिर मक्का के मुराद हैं, इसमें हर वो मुसलमान मुराद है अगर वो कुफर कर रहा है, और कुफर के किसी भी दर्जे पर है। और आप देखें इस्लाम कबूल करके भी लोग काफिर होते हैं, कैसे? कि कबूल कर लिया, अमल थोड़ी करना है ना, कलमा पढ़ लिया, इस कलमे पे चलना थोड़ी है, अमल थोड़ी करना है, अल्लाह को अपना हाकिम और माबूद थोड़ी मानना है, इबादत में सिर्फ नमाज में खड़े होना है, जाए नमाज से उतर कर थोड़ी इबादत करनी है, अपने लिबास पर ही गौर करें, मैं अपने लिबास पर गौर करूं, आप अपने लिबास पर गौर करें। और अब अफसोस की बात ये, अभी आप सूरत नूर में पढ़ेंगे कि अब तो बुरके ने बुरके की रूह खत्म कर दी, अब जो जिलबाब और बुरके हैं, सितारे मोती कढ़ाइयां इतनी है कि अल्लाह कहते हैं, अल्लाह ताला कहते हैं क्या करो कि वो अपनी जीनत को छुपाती हैं, है ना? कि बुरका ऊपर चादर क्या किस लिए ओढ़ी जाती है कि युदनीना अलैहिन्ना मिन जलाबी बहिन्ना, ताकि वो अपनी बड़ी चादर से अपनी जीनत को छुपा लें। और अब तो जैसी जीनत होती है वैसा ही बुरका ऊपर पहन लिया जाता है, हत्ता के जो पिन भी लगाई जाती है वो क्या है कि उसके साथ भी 5-4 मोती सितारे लटकने चाहिए, और जिस तरह का बुरका सूट और कढ़ाई है वैसे ही वो सितारे मोती लटक रहे हैं, और हम कहते हैं कि हमने जो है ना पर्दा और जिलबाब किया है, है ना? तो आप ही मुझे जवाब दें, क्या ये शैतान के बहकावे नहीं है? अपने लिबास पर मैं और आप गौर करें, अपने अपने खानों पर, दावतों पर गौर करें, कितना एहतमाम करते हैं, कितना जाया खाना होता है। मैं ये नहीं कहती अल्लाह ने दिया है तो अच्छा खाएं ना और अच्छा पहने ना, जरूर खाएं जरूर पहने, लेकिन अपना मुहासबा, अपना हिसाब, अपना जायजा लेते जाएं। बाज लोग कर्ज लेके ये सारा दिखावा करते हैं, असासों व रेया, बाज लोग खैर मकाम व आसन नदिया के लिए हराम और हलाल की तमीज नहीं करते, बाज लोग रिश्तेदारों के हकूक अदा नहीं करते, बेटा अपना स्टेटस बढ़ा रहा है, बूढ़े माँ बाप है उनको खर्चा नहीं देता। माँ बाप ने बच्चे को पढ़ाया लिखाया, जब जॉब हुई शादी हुई तो बच्चा कहता है अलग रहना है, और माँ बाप बूढ़े हैं और जरूरतमंद हैं, अब उनकी मदद की जरूरत है तो अब वो साथ देने को तैयार नहीं। तो ये सारी क्या है, तऊज़ुहुम अज़्ज़ा, शैतान है, अपना नफ्स भी शैतान बन जाता है, दोस्त शैतान बन जाते हैं, रिश्तेदार बन जाते हैं, और दिल में ख्यालात आते हैं, और इंसान नेकी और दीन से दूर होता चला जाता है। लेकिन जो नेक लोग होते हैं ना, आप पहचान कीजिएगा जिंदगी के गुजारते हुए कि अल्लाह ताला जब मोहब्बत करते हैं जिन लोगों से और वो नेकी में नेकी करना चाहते हैं, वह यजीदुल्लाहुल्लज़ी नहतदौ हुदन, और जो बुरे होते हैं फलयमदुद लहुर रहमान उमद्दा, फलयमदुद लहुर रहमान उमद्दा, तो अल्लाह ताला उसके नफ्स के उसको सुपुर्द कर देते हैं, और जो नेक होते हैं अल्लाह उनको उनके माथे के बालों के माथे के बालों से पकड़ कर उसको खींच लाते हैं। कोई एक जुमला, कोई एक फोन, कोई एक दोस्त उसको पकड़ कर ले आता है और फिर वो चल पड़ते हैं और वो कहते हैं कितना अच्छा हुआ मैं आ गई, मैं क्यों नहीं आ रही थी। तो ये है बात कि शैतान तो उकसाता ही है, अल्लाह ने शैतान तो छोड़ रखे हैं। फला ताजल अलैहिम इन्नमा नउद्दु लहुम अद्दा, अल्लाह ताला कहते हैं फला ताजल, बस जल्दी ना कर। तुम जल्दी कहते हो, तुम जल्दी मांगते हो, तो जल्दी ना करो, फिर क्या करो। फरमाया कि ये जो कुछ भी हिसाब किताब है, फला ताजल अलैहिम, इनके बारे में आप जल्दी ना करें, ये जो नाफरमान हैं, कुफर करने वाले हैं, फौरन ही इनको रिजल्ट मिलने वाला, दुनिया में नहीं मिलेगा, जल्दी मत मांगे। वो भी कहते थे ना कि अगर सच्चे हैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तो अजाब क्यों नहीं आ जाता, फिर कयामत क्यों नहीं आ जाती। और कभी कभी मुसलमान भी ये सोचते थे कि हम ईमान ला रहे हैं, ये कुफर कर रहे हैं, अल्लाह इनको पकड़ता क्यों नहीं है। और कभी कभी यहां पे भी रहते हुए कुफर कुफरिस्तान में दारुसलाम को छोड़ आए, जैसा भी था तो सही, और यहां पर आकर फिर हम कहते हैं कि इतना अल्लाह ने इनको दिया है। और बाज बदकिस्मत लोगों ने क्या किया, रहता सहता रहती सहती दाढ़ी भी उतार दी, बुर्का भी उतार दिया, और जो भी इस्लामिक वैल्यूज रहती सहती थी वो भी छोड़ दी, और कहा कि अगर यहां रहना है तो जैसा भेस वैसा भेस, चलो तुम उधर को हवा हो जिधर की। फिर अल्लाह ने इनको इतना क्यों दिया अगर ये बुरे लोग हैं तो उस जमाने में मुसलमान ये सोचते थे। अल्लाह ताला ने कहा फला ताजल अलैहिम, इस पे जल्दी ना कर, इन्नमा नउद्दु लहुम अद्दा, बल्कि क्या है, हम तो खुद ही इनके लिए मुद्दत को गिन रहे हैं। अद्दा का मतलब क्या है, ऐन दाल दाल, गिनना, शुमार करना, के जब इनकी अमल की मोहलत खत्म हो जाएगी। आपको पता है ना कि अल्लाह ताला ने हर एक को एक मोहलत दी है, जब वो मोहलत खत्म हो जाएगी तो अल्लाह ताला कहते हैं कि आपको जल्दी करने की जरूरत नहीं है, ना काफरों को ना मुसलमानों को, बल्कि क्या है, हम खुद ही अजाब ले आएंगे। फिर उस दिन होगा क्या, यौम नशुरुल मुत्तकीन इलर रहमानी वफदा, बड़ी खूबसूरत आयत है। फिर दोबारा जो है समझाने बुझाने के बाद फिर जो है वो डराया जा रहा है, फिर जो है वो खुशखबरी दी जा रही है, फिर शौक पैदा किया जा रहा है, फिर कहा जा रहा है कि लोगों मुझे तो मुत्तकी पसंद है। आपने पीछे 62 आयत में पढ़ा था ना, तिलकल जन्नतुल्लती नूरिसु मिन इबादिना मन काना तकिया, कि जन्नत का वारिस तो हम उन लोगों को बनाते हैं जो परहेजगार रहा, जिसने दुनिया की जिंदगी में तकवा की जिंदगी बसर की। और लोगों तकवा आसान नहीं है, तकवा के लेक्चर देना भी आसान है, किताबें लिखने भी आसान है, ये तकवा बड़ा मुश्किल है, ये डर कर और बच कर चलना बड़ा मुश्किल है। और तकवा की जिंदगी क्या है कि आप इस दुनिया में चलें, कैसे चलें, डरते हुए और बचते हुए, और आपके इर्द गिर्द कांटे लगे हुए किसके, शिर्क के, कुफर के, और नाफरमानी के, और जो है वो गुनाहों के, यानी बहुत से रास्ते हैं जो गुनाहों की तरफ जाते हैं, बड़े खूबसूरत हैं, लेकिन सिराते मुस्तकीम एक है। और ये जो कांटे हैं ना आपको अपनी तरफ उचक लेते हैं, आप जाना तो चाहते हैं सिराते मुस्तकीम पर, लेकिन चूंकि संजीदा नहीं है तो जिस तरफ जिसने बुलाया उधर को जो थे वो ढलक गए, उधर को ही जो थे वो बह गए। तो तकवा क्या है, डर डर कर चलना। हजरत उमर फारूक रजी अल्लाह ने حضرت عبید بن کعب رضی اللہ عنہ سے پوچھا، کیا سوال پوچھا؟ کہ تم جانتے ہو کہ تقویٰ کیا ہے؟ تو انہوں نے کہا کہ امیر المومنین جو ہے وہ، ہاں تو انہوں نے جو ہے وہ کیا جواب دیا کہ اگر کوئی شخص جو ہے وہ کسی خاردار جھاڑی کے پاس سے گزر رہا ہو تو وہ کیا کرتا ہے؟ یعنی حضرت عمر فاروق رضی اللہ عنہ کو انہوں نے پوچھا کہ امیر المومنین کیا آپ کا گزر کسی خاردار جھاڑی سے بھی ہوا؟ حضرت عبید بن کعب رضی اللہ عنہ جو سید القراۃ ہے، انہوں نے جواب دیا، امیر المومنین کیا آپ کا گزر کبھی خاردار جھاڑی سے بھی ہوا؟ انہوں نے کہا کہ بارہا، حضرت عمر رضی اللہ عنہ نے کہا بارہا. انہوں نے پوچھا عبید بن کعب رضی اللہ عنہ پھر آپ کیا کرتے ہیں؟ انہوں نے کہا میں اپنے دامن کو سمیٹ لیتا ہوں اور بچ بچ کر جلتا ہوں تاکہ میرا دامن ان کانٹوں میں الجھے نہیں. کہا امیر المومنین یہی تقویٰ ہے. آپ دیکھیں حضرت عمر فاروق رضی اللہ عنہ کو یہ نہیں تھا کہ تقویٰ کے معنی نہیں آتے تھے، ان کو آتے تھے، وہ اتنے اچھے استاد تھے، وہ متقیوں کے امام تھے، ساری زندگی تقویٰ میں گزار دی، لیکن وہ اپنے ساتھیوں میں نیکی کی کا ماحول بنانا چاہتے تھے، ان کو سیکھنا اور سکھانا چاہتے تھے. لیکن ان کے ساتھی جو تھے وہ بھی متقیوں کے امام تھے، وہ بھی شاگرد نہیں، وہ بھی استادوں کے استاد تھے. آپ سوچیں اس حدیث میں کیسا آپس میں مکالمہ بازی اور کتنا خوبصورت بتایا. تو یہ ہے تقویٰ کہ اللہ تعالیٰ کہتے ہیں کہ ہم جو متقی ہیں ان کو بھی ہانکا جائے گا، ان کو بھی اکٹھا کیا جائے گا، ان کو بھی اٹھایا جائے گا، نہ شروع اور کہاں لے جایا جائے گا؟ الی الرحمانی، رحمان کی طرف. اور کس حال میں؟ وفدا، اور وافد کی یہ جمع ہے، یعنی وفد کا کیا مطلب ہے؟ عزت اور اکرام کے ساتھ ان کو رحمان کی طرف جو ہے وہ لے جایا جائے گا، اونٹوں پر سوار کر کے، گھوڑوں پر سوار کر کے، نہایت عزت اور اکرام کے ساتھ. اور آپ نے پل صراط پر بھی پڑھا نا کہ پل صراط سے جو نیک لوگ ہوں گے پلک جھپکنے کی طرح، بجلی کی تیزی کی طرح، ہوا کی تیزی کی طرح، بادلوں کی تیزی کی طرح، گھوڑوں کی تیزی کی طرح. اور یہ دنیا میں جو عمل کرتے ہیں وہ پل صراط پر کیا کریں گے، قبر کے اندر وہ کیا ہوں گے، آخرت میں وہ کیا ہوں گے، ان کو ایک جسم مل جائے گا، ہے نا؟ آپ نے پڑھا نا جیسے سانپ جو ہے زکات نہ دینے والوں کے لیے کیا ہوگا، زبیبتان، ایسا سانپ ہوگا جس کے یعنی گویا کہ اس کی زبیبتان، جس کے دو جو ہے اس کے سیاہ نشان ہیں. اور دو نشان، سیاہ نشان کا ہونے کا مطلب کیا ہے کہ اس کے زہر جو ہے اس کے مولک ہونے کی نشانی ہے، کہ وہ کہے گا انا کنزو کا انا مالک، اور جب وہ ڈسے گا تو بہت سخت دسے گا، جیسا کوئی اور ڈس نہیں سکتا نا. تو زکات نہ دینے والوں کے لیے جیسے کنز بن جائے گا، اس کا مال جو ہے زبیبتان بن جائے گا، ایسا سانپ بن جائے گا، اسی طرح پل صراط سے گزرنے والوں کے لیے ان کی قربانیاں جو قربان کرتے ہیں دمبے، وہ سواری بن جائیں گی، ان کی نیکیاں، ان کی نمازیں، ان کا نور بن جائیں گی. اور نور جو ہے، یہ جو نور ملے گا لوگوں کو، کسی کے لیے پہاڑ کے برابر بھی ہوگا، اس سے بھی زیادہ، کسی کے لیے بادلوں کے برابر، کسی کے لیے اتنا سا کہ انگوٹھے کے برابر، کہ کبھی جلے اور کبھی بجھے. آپ سوتے تو صحیح اس بات پر. ہم خواہش کرتے ہیں سب جنت کی، ہم کہتے ہیں ہم اللہ سے محبت کرتے ہیں تو باتیں کرتے ہیں، لیکن لوگوں اس محبت کی قیمت ہم دینے کو تیار نہیں ہیں. اس جنت کی تیاری کی جو قیمت ہے نا، وہ ہم دینے کو تیار نہیں ہے. اور اس کی قیمت تقویٰ ہے. اس کی قیمت کیا ہے؟ یوم نحشر المتقین الی الرحمن وفدا ونسوق المجرمین الی جہنم وردا ونسوق المجرمین الی جہنم وردا. اور مجرموں کو بھی ہانکا جائے گا، مجرم ہیں، جرم کیے ہوئے ہیں، بڑے بڑے گناہوں کی گٹھڑیاں انہوں نے اٹھائی ہوئی ہیں. آپ سوچیں کہ پل صراط سے بھی لوگ گزریں گے، ہے نا؟ دنیا میں بھی سفر کرتے ہیں نا، وہ سفر بھی ہوگا. اور ہم دنیا میں سفر کرتے ہیں تھوڑا سامان، تھوڑی چیزیں، اور بڑے بڑے شان ہوتے ہیں جو زیادہ سامان ساتھ لے کر چلتے ہیں. موونگ، یہاں تو مجھے موونگ ایک نعمت لگتی ہے. موونگ چڑیا جو ہے وہ بہت گھونسلے بناتی ہے نا، एक घोंसला, फिर दूसरा घोंसला, और बाहर की दुनिया में आकर हम लोग, हमने भी बहुत मूविंग की ना, आपने भी यकीनन की होगी। और जब मैं मूविंग करती हूँ और मैं ये सोचती हूँ कि अल्लाह तेरा शुक्र है, एक तो अपने घर सामान सब चीजों का जायजा लेने का मौका मिला, दूसरा मैं ये कहती हूँ कि इस छोटी सी दुनिया की जिंदगी के लिए मैंने इतना सामान जमा कर लिया है, और आखिरत जो है उसके लिए मैंने क्या सामान तैयार किया। और तीसरा मैं ये कहती हूँ कि एक जगह से दूसरी जगह सामान ले जाना मेरे लिए इतना मुश्किल है, जबकि यहाँ पे गाड़ियां मिल रही हैं, मेरे दोस्त अहबाब हैं जो मेरे साथ हैं, और वहां पे तो कोई साथ नहीं होगा। अपना सामान, अपने अमल, गुनाह है या नेकी है, खुद ही उठानी पड़ेंगी, है ना? फिर मेरा क्या हाल होगा ना? गुनाहों की गठरी है मुजरिमों ने जो कंधों पर उठा रखी है। तो मोमिन जो है उसकी जिंदगी में हर गुजरने वाला लम्हा, हर चीज उसको आखिरत की याद दिलाती है। उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह एक दफा एक ट्रक से सामान उतरता हुआ देखकर रोने लगे। पूछा कि क्यों? कहा कि मैं ये सोच रहा हूं कि कयामत के दिन जिसने नेकियां आगे भेजी होंगी वो इस तरह अपनी नेकियों को वसूल करेगा, और जिसने कुछ भी नहीं भेजा होगा तो उसके पास तो कुछ भी नहीं होगा ना। वनसूकुल मुजरिमीना इला जहन्नम विरदा, और जहन्नुम को प्यासे, जहन्नुम में मुजरिमों को प्यासे जानवरों की तरह जहन्नुम की तरफ हांक कर जो है वो ले जाया जाएगा। तो आप देख लीजिए इससे मुराद क्या है कि जहन्नुम जो है उसमें क्या होगा कि पानी पीने के लिए विरदा, कोई जो प्यासा होता है ना वो घाट पर आता है ना, किसी जगह पर पहुंचना है ना, आम इसका इस्तेमाल भी है ना विरदा का। प्यासा है तो पानी लेने के लिए जाए घाट पर, या फिर ऐसे ही कोई जाए। तो अब ये कि जहन्नमी जो हैं क्या होंगे कि पहले ही कब्र और पुल से रात की सख्तियों से गुजरते हुए प्यासे हैं, और उनको जहन्नुम की तरफ जो है वो प्यासे जानवरों की तरह ले जाया जाएगा, है ना? प्यासे हैं और प्यासे जानवरों की तरह उनको जहन्नुम में जो है वो ले जाया जाएगा। तो इससे क्या बात पता चलती है? इससे ये पता चलती है कि हमें जो है वो अपने अमलों का जायजा लेना चाहिए। यानी मोमिन तो वफदा बनकर जाएंगे और मुजरिम जो हैं उन वो प्यासे, भूखे प्यासे रहेंगे। अभी पिछले दिनों एक फंक्शन हुआ, उसमें क्या था कि कुछ लोग जो थे वो गेस्ट थे और कुछ आम लोग थे। और अब ये है कि जो गेस्ट थे और जो आम लोग थे, खाना एक ही तरह का था दोनों का, लेकिन ये कि जो गेस्ट थे उनका दरवाजा भी अलग था दाखिल होने का, उनके लिए दावतनामा अलग था, उनके लिए कुर्सियां अलग थी, और उनके लिए जो है वो अलग जगह में उनको जो है खास तरीके से ले जाकर खाने के दस्तरखान पर जो बड़े अच्छे तरीके से सजा हुआ था उसमें बिठा दिया गया। और बाज जगह तो मेहमानों का खाना भी अलग होता है जो गेस्ट होते हैं ना। लेकिन मैं एक बात कह रही थी, उसके बाद कुछ लोगों से मुलाकात हुई तो लोग पूछ रहे थे, अच्छा आपको क्या दिया गया, आपके साथ यानी आप गेस्ट थे तो आपको क्या मिला? तो मैं तो वैसे भी जो है वो पहले भी गेस्ट नहीं बनी, फिर भी मुझे मतलब गेस्ट वैसे बनाया गया, इन दावतनामा मिला, फिर ले जाया भी गया, बिठाया गया, मैं फिर भी आ गई। मुझे पसंद था कि मैं लोगों को मिलती आकर, बाकी लोग जो थे मैं उनमें मिलती घुलती और देखती कौन लोग हैं, उनसे प्यार करती। बहरहाल कुरान की महफिल है, तो बहरहाल मैं एक बात कर रही थी कि हम आपस में पूछते हैं कि आपके साथ क्या मामला हुआ, आप चीफ गेस्ट थे या गेस्ट थे, आपको क्या मिला ना। तो दुनिया में भी ऐसा होता है ना कि कुछ लोगों से आम सलूक किया जाता है, कुछ से खास सलूक किया जाता है, तो हम बाज उसको बुरा मान जाते हैं। इसकी कोई परवाह ना किया करें, इसकी कोई फिक्र ना किया करें, ये सोचें कि अल्लाह के यहाँ वफदा की हैसियत है या विरदा की हैसियत है। तो यहाँ पे जो मुजरिम है ना उनको जो है प्यासे जानवरों की तरह जहन्नुम की तरफ हांग कर ले जाया जाएगा, और उस वक्त हाल क्या होगा? ला यमलिकून शफाता इल्ला मन इत्तखज़ा इंदर रहमानी अहदा। उस वक्त जो है कोई शख्स भी जो है वो कादिर नहीं होगा कि वो कोई सिफारशी ला सके, उस वक्त लोग कोई सिफारिश लाने पर कादिर नहीं होंगे, यानी कोई शफात नहीं हो सकती। इल्ला मन इत्तखज़ा इंदर रहमानी अहदा, बजुज उसके के जिसने रहमान के हुजूर से इजाजत हासिल कर ली हो। अहदा का क्या मतलब है? इजाजत नामा ले लिया हो। तो एक तो इसके ये मानी है कि कोई शख्स जो है वो अपना सिफारिश जो है वो अपनी नहीं कर सकता, है ना। और दूसरे इसके मानी ये हैं कि कोई सिफारशी भी नहीं मिल सकता, है ना। और क्यों? इसलिए कि सिफारिश वही कर सकता है जिसको अल्लाह ताला ने इजाजत दी हो। आप सूरत जो है वो उसमें भी आप पढ़ चुकी ना, सूरत अल बकरा में आयतल कुर्सी सभी पढ़ते हैं ना, उसमें आप क्या पढ़ती है, मन जल्लजी यशफाउ इंदहु इल्ला बिइज़्निहि, कि अल्लाह की इजाजत के बाद कोई सिफारिश कर ही नहीं सकता। सूरत यूनस में है, मा मिन शफीन इल्ला मिन बादे इज़्नि, कोई सिफारिश ही नहीं है उनकी इजाजत के बगैर। और सूरत नबा में क्या है के? हाँ, कि कोई भी अल्लाह ताला से बात नहीं कर सकता, ला यमलिकूना मिनहु खिताबा, कोई बात नहीं कर सकता, और अगर बात करेगा तो क्या, वकील वकाला सवाबा, और ठीक बात करें तो फिर वो बात जो है वो कर सकता है। तो वहां पे ना तो कोई सिफारिश मिल रही है और ना ही कोई आदमी ऐसा मिल रहा है जो लाकर जो है वो हेल्प कर दे, कोई सिफारिश कर दे, तो कुछ भी इख्तियार नहीं है, कोई हक नहीं है, है ना। तो अब जो है यहां पर आप एक बात याद रखें, इल्ला मनिता खजा इंदर रहमानी आहदा, सवाए उसके जिसने रहमान से इजाजत हासिल कर लियो, ये अहद से मुराद क्या है। बाद वो कहते हैं कि इससे मुराद कलमा तौहीद है, कि वो शख्स वो लोग जिन्होंने कलमा तौहीद पर जिंदगी बसर की। तो शिफात का मकाम अंबिया को मिलेगा, शोहदा को मिलेगा, उन लोगों को मिलेगा जिन्होंने दुनिया में अल्लाह की बंदगी की और अल्लाह ताला की अताअत की। तो ये इजाजत अपनी मर्जी से नहीं है, अल्लाह अमल देगा, जिसको चाहेगा देगा, और कोई करना भी चाहे तो अगर अल्लाह नहीं चाहेगा तो उसको जो है वो शिफात की इजाजत नहीं मिल सकती। तो ये आहदा जो है, बाज़ लोग कहते हैं ईमान, ईमान की वजह से इजाजत मिलेगी, किरदार की वजह से मिलेगी, कुर्बानियों की वजह से मिलेगी, और अल्लाह ताला क्या कहते हैं कि रहमान जो अल्लामुल गयूब है उसको पता है कि किसको इजाजत देनी है और किसको नहीं देनी। वकालु तखज़र रहमान वलदा, और वो कहते हैं कि रहमान ने किसी को बेटा बना लिया। अब यहां पर फिर शिर्क की बात हो रही है। अब अल्लाह ताला कह रहे हैं कि लोग जो हैं ईमान और तकवा की बजाय जो है नेकियों की जिंदगी बसर करने की बजाय क्या कर रहे हैं, शिर्क कर रहे हैं। वकालु तखज़र रहमान वलदा, वो कहते हैं रहमान ने किसी को बेटा बनाया। ये कौन थे? ईसाई कहते थे ईसा अलैहिस्सलाम अल्लाह का बेटा है, यहूदी कहते थे हजरत उज़ैर अलैहिस्सलाम अल्लाह का बेटा है, अहले मक्का कहते थे फरिश्ते अल्लाह की बेटियां हैं, है ना, शिर्क करते थे। और जो है वो यहां पर कहा ये जा रहा है बताया ये जा रहा है कि ये लोग क्या कर रहे हैं, शिर्क कर रहे हैं। रहमान बहुत ज्यादा रहम करने वाले के बारे में गलत बात मंसूब कर रहे हैं। लकद जे तुम शई अन इद्दा, सख्त बेहुदा बात है जो तुम लोग घर लाए हो। इद्दा, आपको मैंने बताया ना कि इद्दल अमर होता है बहुत ही मुश्किल काम, जैसे ऊंटनी अपने बच्चे की जुदाई पर जो शोर करे तो उसका वो शोर करना अदीद है, उसका हंगामा करना और आपका उस शोर को सुनना कितना तकलीफ दे होता है, बड़ा भारी होता है ना। और इसी तरह वो शख्स जो वो काम जो बड़ा ही अजीब हो, जो बड़ा ही मुश्किल हो, जो बड़ा ही भारी हो, और भारी चीज के लिए, मुश्किल चीज के लिए इद्दा का लफ्ज जो है वो इस्तेमाल किया जाता है। तो अल्लाह ताला कहते हैं ये बड़ी संगीन बात है, ये बड़ी सख्त, ये बड़ी ही जो है वो दुरुस्त बात है, दुरुस्त। तकादु समावातु यतफत्तरन मिन्हु वतन्शक्कुल अर्दु वतखिर्रुल जिबालु हद्दा, ये शिर्क करने पर और अल्लाह का बेटा कहने पर, यानी इसकी सख्ती का आप जरा जो है वो उसको महसूस करें, आप उसका अंदाजा करें कि करीब है कि आसमान फट जाए इससे। आसमान कितनी सख्त चीज है, कितनी मजबूत चीज है, कोई सुराख उसमें नजर नहीं आता। अल्लाह ताला कहते हैं तकादु समावातु यतफत्तरन मिन्हु, करीब है कि इसकी शिद्दत से आसमान ही फट जाएं। इससे क्या बात पता चलती है कि ये आसमानों का फटना कुल अर्दू, और जमीन का फट जाना। अब देखें कि आसमानों के फटने के लिए तकाद है, तकादु समावातु यता फतरना, फतर है, और तोये पर भी शब्द है जो उसकी संगीनी को जाहिर करती है। वतन शक, यहां पर भी शीन काफ काफी काफी था, शद भी है और नून भी है और ता भी है, तो इसका मतलब क्या है कि जमीन फट जाए, सख्त चीज ये भी फट जाए, आसमान भी और जमीन भी। वतखिरुल जिबालु हद्दा, और लर्जिश से कप कपा कर पहाड़ भी गिर पड़े। हद्दा के मानी क्या होते हैं कि कभी आपने किसी बिल्डिंग या इमारत को गिरते देखा हो। आप देखें, जब 9/11 का वाकया हुआ तो उस वक्त हम लोग न्यूयॉर्क रहते थे, और हमारा हमारा इलाका भी उसके करीब था, और यानी आवाजें आ रही थी और ये धुआं धमा धुएं जो थे वो जो वहां से निकल रहे थे, और जो है वो लोग जो के जिनके ऑफिसेज करीब थे और जिनकी जो जिनके स्कूल कॉलेज करीब थे, आप देखें कि धमाके की वजह से, यानी एक चीज धमाके से गिरी है तो और चीजें धमाके की वजह से गिर रही थी, बिल्डिंग, लोग, बाज लोग धमाके की आवाज से जो थे वो मर गए और हार्ट फेल हो गया खौफ के साथ ही। और उसके बाद से, यानी रिसर्च से ये बात भी सामने आई कि जो हाई रेज बिल्डिंग है ना, इस पर लोग घर लेते हुए डरते हैं, और बहुत से लोग लिफ्ट में जाने में और ऊंची जो बिल्डिंग है उसमें जाते हुए डरते हैं। तो यहां पर भी अल्लाह ताला कहते हैं कि जिबाल भी उससे जो है वो हद्दा गिर जाए। हद्दा के माने क्या है? किसी दीवार का धमाके के बाद गिरना, और गिरना कैसे? ऐसे नहीं कि पूरी की पूरी दीवार, बल्कि क्या है कि टूट कर, भुर भुर रही होकर, रे चूरा चूरा होकर वो गिर पड़े। और ये आयत ये बताती है, और पहले भी आप ये पढ़ चुके कि ये जो जमीन, पहाड़ और ये जो हैं आसमान वगैरह, इनके अंदर भी एक हिस और इधराक पाया जाता है। आपने पीछे सूरत अल बकरा पढ़े थे ना, पत्थरों की कितनी किस्में पड़ी थी? तीन किस्में पड़ी थी। तो इनमें भी एक अकल और शऊर है, और ये क्या करते हैं? ये अल्लाह की तस्बीह करते हैं। दुनिया की हर चीज अल्लाह की तस्बीह करती है। वाई मिन शैन इल्ला युसब्बिहु बिहम्दी, हर चीज अल्लाह की हम के साथ उसकी तस्बीह करती है। तो इस आयत में क्या बताया जा रहा है कि ये जो इंसान जो अशरफुल मखलूकात में से पैदा किया गया, ये शिर्क करता है, और इनकी इस हरकत पर, अल्लाह के लिए औलाद करार देने पर, जमीन, पहाड़, आसमान, ये डर रहे हैं, ये घबरा रहे हैं, और करीब है कि ये फट जाएं, करीब है कि ये गिर जाएं, ये खतरा महसूस कर रहे हैं कि ये मखलूक इंसान की जो अल्लाह के साथ शिर्क कर रही है, कहीं ऐसा ना हो कि सब चीजें टूट कर रेजा रेजा हो जाएं, और चीजें रेजा रेजा होंगी तो फिर कयामत आ जाएगी, और वैसे भी सजा के तौर पर भी हो सकती है। बाज जगह पे आप देखें कि जो है वो कहते हैं, यानी कयामत की एक अलामत क्या है कि बाज जगह पर लोगों पर अजाब आ जाए, बाज इलाकों पर, अंदाउ लिर्रहमानी वलदा, फिर वही बात कि किस बात पर यह आसमान जमीन पहाड़ फट जाएं कि इन्होंने रहमान के लिए औलाद का दावा किया है। इन्होंने ये दावा किया है, ये कह रहे हैं कि अल्लाह ताला की औलाद है, औलाद की, यानी अल्लाह की औलाद साबित करने की कोशिश की है। ये बड़ी ही सख्त बात है, ये बड़ी ही अजीब बात है, और इस पर अल्लाह ताला को जो है वो बहुत ज्यादा जो है वो गुस्सा आता है। और इस सिलसिले में जो है हमें ऐसी हदीस भी मिलती है जिससे ये बात पता चलती है कि अल्लाह रब्बुल इज्जत के लिए ये शिर्क करना जो है ये कितना जो है वो सख्त है। मसलन आप देखिए, हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह ने रवायत करते हैं, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला फरमाते हैं। जब अल्लाह ताला फरमाए तो क्या मतलब है? हदीस कुदसी के, हदीस जो है यानी अल्लाह का कलाम है कि इब्ने आदम ने मुझे झुटलाया और उसे ऐसा नहीं करना चाहिए, और इब्ने आदम ने मुझे गाली दी और उसे ऐसा नहीं करना चाहिए था। इसका झुठलाना तो ये है कि वो ये कहता है कि मैं उसे मरने के बाद दोबारा जिंदा नहीं कर सकता। गाली देना ये है कि वो ये कहता है कि मेरी औलाद है, हालांकि मैं इससे पाक हूं कि किसी को बीवी या बच्चा बनाऊं। ये बुखारी की हदीस है। तो असल बात क्या है कि अल्लाह की औलाद करार देना अल्लाह को गाली देना है। اور اللہ کی یہ شان نہیں ہے، اللہ کی یہ شان نہیں ہے کہ اللہ کا کوئی ہم جنس ہو، اس کا کوئی شریک ہو، اللہ تو تمام نقائص سے پاک ہے. اور اللہ کا تعارف کیا ہے؟ قل ہو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن له کفوا احد. یہ ہے اللہ کا تعارف. پھر اللہ تعالیٰ کہتے ہیں فما ینبغی للرحمن ان یتخذ ولدا، رحمان کی یہ شان ہی نہیں کہ وہ کسی کو بیٹا بنائے. اور آپ کو پتہ ہے نا ولد اسم جنس ہے، یعنی مذکر مؤنث اور واحد جمع ہر ایک کے لیے استعمال کیا جاتا ہے. کسی نے بیٹا کہہ دیا تو کسی نے بیٹیاں کہہ دی. ان کل من فی السماوات والارض الا آتی الرحمن عبدا. فرمایا کہ لوگ شرک کرتے ہیں، کفر کرتے ہیں، رحمان کا انکار کرتے ہیں، یہ کیسے عجیب لوگ ہیں. کیا بات اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ لوگ اس بات کو جو ہے وہ بھول گئے کہ جو کچھ بھی آسمان اور زمین کے اندر ہے، ان نہیں ہے سب چیزیں جو آسمان اور زمین کے اندر ہیں، مگر یعنی کیا ہے کہ آئیں گے رحمان کے پاس بندے بن کر. یہ حاکم بنتے ہیں، وہ تو محکوم ہیں، یہ معبود بنتے ہیں، یہ تو عبد ہیں، یہ خالق بنتے ہیں، یہ تو مخلوق ہیں. یہ لوگ جو ہیں وہ اپنے آپ کو کچھ سمجھتے ہیں اور یہ اس بات کو بھول گئے کہ جو کچھ بھی آسمان اور زمین کے اندر ہے، تمام مخلوقات، تمام لوگ جو ہیں وہ اللہ کے پاس اس حال میں آئیں گے کہ ان کی اس وقت کیا حیثیت ہوگی کہ عبدا. عبدا کے معنی کیا ہیں؟ بندہ، یعنی جن ہیں، انسان ہیں، فرشتے ہیں، اور کوئی مرید ہے، کوئی پیر ہے، کوئی بت ہے، کوئی اس کو پوجنے والا ہے. تو جب اللہ کے پاس حاضر ہوں گے تو بندے کی حیثیت ہے رحمان کے حضور. وہاں نہ کوئی خدا کا بیٹا ہوگا نہ بیٹی، نہ کوئی آقا ہوگا نہ کوئی مالک، سب بندے کی حیثیت سے آئیں گے. اور افسوس کہ ہمیں وہ سبق جو پہلے دن پڑا تھا اب تک ہمیں یاد نہ ہوا، اور اس طرح یاد نہ ہوا جیسے یاد ہونے کا حق ہے. ہم نے کیا کہا تھا سورت فاتحہ میں، ایاک نعبد و ایاک نستعین، ہم تیری ہی عبادت کرتے ہیں اور کرتے رہیں گے، اور تجھی سے مدد مانگتے اور مانگتے رہیں گے. وہ ورب دونوں جگہ استعمال ہوا جس میں پریزنٹ اور فیوچر دونوں معنی پائے جاتے ہیں نا. عبد کے تین معنی ہیں، عبد کے تین معنی ہیں لوگو. ایک معنی کیا ہے؟ ورشپ، پوجا پاٹ. دوسرے معنی کیا ہیں اس کے؟ سبمیشن، اوبیڈینسی. تیسرے معنی کیا ہے؟ سرونٹ، سروس کرنا. سرونٹ سروس کرتا ہے، جو اوبیڈینٹ ہوتا ہے وہ اوبیڈینسی دکھاتا ہے نا. تو عبادت کے جو تین معنی ہیں کہ نماز میں ہم کھڑے ہو کر نا ایک طرح سے پوجا پاٹ، قول اقرار کرتے ہیں، رکوع کرتے ہیں، سجدہ کرتے ہیں، کچھ قول اقرار کرتے ہیں. مطلب کیا ہے؟ جو جیسا جب جہاں تو کہے گا ویسے میں جھکوں گی، ویسے میں کروں گی. نخلا و نترک، دعائے قنوت کیا ہے؟ بندگی کا مکمل اظہار ہے. سب کو چھوڑ دیں گے، سب سے الگ ہو جائیں گے، اتار دیں گے سارے لباس جو کہ شرک اور کفر اور نفاق کے ہیں. جو اللہ تعالیٰ تو کہے گا وہ ہم کریں گے. تو نماز میں ہم پوجا پاٹ وہ بھی کرتے ہیں، عبادت بھی کرتے ہیں، اور اس کے ساتھ ہی سر نوکر بن کر کھڑے ہو جاتے ہیں. اور جو اقرار نماز میں کرتے ہیں وہ باقی پوری زندگی پر پھیل جانا چاہیے. تو پوری زندگی بندگی کا اقرار کرے، اس پر دلالت کرے اور اس پر گواہ بن جائے. اور میرا اور آپ کا حال کیا ہے؟ ہمیں ضرور اس بات پر سوچنا چاہیے کہ جوانیاں کیسے گزاری اور کیسی گزر رہی ہیں، اور بڑھاپے کا کیا حال ہے، اور دن کے کتنے حصے میں باتیں کیسی کرتے ہیں اور کتنے میں کیسی کرتے ہیں، ہے نا. ساروں کا جائزہ لینا چاہیے کہ اللہ کے پاس تو عبدہ بن کر آئیں گے، اور دنیا میں عبد بن کر جی رہے ہیں کہ نہیں جی رہے. کاش کہ ہم ایاز ہی بن جائیں جیسے محمود کا جو تھا وہ نوکر ایاز تھا، کہ ہیرا تو توڑا ہے لیکن اپنے مالک کا حکم جو ہے وہ نہیں توڑا. ایک بادشاہ گیا اور اس نے دیکھا کہ ایک جو ہے وہ فقیر قسم کا آدمی کتے کے ساتھ کھیل رہا ہے. بادشاہ نے اپنے وزیر سے کہا ذرا اس سے باتیں تو کرو. وزیر نے کہا کہ اے بابا تو اچھا یا تیرا یہ کتا؟ کہا کہ اگر تو میں اللہ کا کہنا مان لوں تو میں اچھا, اور اگر میں اللہ کا کہنا نہ مانوں تو یہ کتا مجھ سے اچھا. تو یہ ہے اصل بات کہ بندگی اللہ کی اطاعت کرنا. لقد احصاهم وعدهم عدا. اور میری بہنوں آپ یہ بات پڑھ ہی چکی اور میں خود اس بات پہ بھی سوچ رہی ہوں, اور حال یہ ہے کہ گن گن رکھا ہے, شمار کر رکھا ہے. آسا کیا ہے؟ عرب لوگ پتھروں پر گنتے تھے جس چیز کو, جس کا خاص طور پر کاؤنٹنگ کرتے تھے. تو ادا جو ہے پہلا درجہ ہے گننا کا, اور آسا جو ہے وہ دوسرا درجہ ہے. ادا پہلے بھی گزرا آج کے سبق میں, انما نعد لهم ادا, اور یہاں پر بھی. تو تاکید کے لیے یہ مترادفات آ رہے ہیں, ملتے جلتے ورڈ آ رہے ہیں کہ ہم نے تو ایک ایک ان کا عمل جو ہے وہ گن رکھا ہے. کیا چیزیں گنی؟ اس کا مطلب یہ ہے کہ ان کے لوگوں تمہاری کوئی چیز آزاد نہیں. عمر کے دن رات گنے ہوئے ہیں کہ زندگی کتنی ہے, تمہاری سانسیں بھی گنی ہوئی ہیں. پچھلے دنوں ایک واقعہ ہوا کہ جو ہے وہ کارڈیک اریسٹ ہوا اور وہ آدمی بچ گیا, ہے نا, اور اللہ نے اس کو بچانا تھا, اس کی سانسیں باقی تھی, ورنہ دنیا کی کوئی طاقت بچا نہیں سکتی. اور برسوں ہم نے جو واقعہ سنا کہ وہ جو ہے وہ چار بچوں کا باپ جو ہے 50-51 سال اس کی عمر, اور موقع پہ اس کی جلدی ڈیتھ ہو گئی. اس کو ڈاکٹر, اس کو ہسپتال, اس کو دینار درہم, کوئی چیز بچا نہ سکی, بس اس کی اتنی ہی سانسیں تھی نا. اور ہم یہ بات بھول جاتے ہیں, سانسیں گنی ہوئی ہیں. نقل و حرکت کا ایک ایک قدم گنا ہوا ہے, ایک ایک بول گنا ہوا ہے. زندگی کی لذتیں اور لذتوں کا استعمال جو ہم کرتے ہیں وہ اللہ نے گنا ہوا ہے, اور جو ہی یہ ٹائم پورا ہوگا تو عذاب آ جائے گا. کہتے ہیں مامون رشید نے ایک مرتبہ سورت مریم پڑھی, جب اس آیت پر پہنچے تو یہ جو پیچھے آیت ہے نا, یہ آیت 84 انما نعد لهم عدا, جب اس آیت پر پہنچے تو مجلس میں جو علماء بیٹھے تھے, فقہا تھے, ان میں سے ابن سماک ایک بڑے مشہور تھے, ان سے ان کی طرف اشارہ کیا اور کہا جب ہمارے سانس گنے میں ہیں, ان پر کوئی زیادتی نہیں ہو سکتی, تو یہ کتنی جلدی ختم ہو جائیں گے. تو جو ہے اس کا کیا مطلب ہے, یعنی اس چیز کی طرف انہوں نے اشارہ کیا کہ ہمارے سانس گنے میں اور کتنی جلدی ختم ہو جائیں گے. تو میری اور آپ کی سانسیں بھی گنی ہوئی ہیں, میرا اور آپ کی مہلت عمل بھی گنی ہوئی. ہمیں سوچنا چاہیے کہ اس وقت کیا ہوگا. وَكُلُّهُمْ آتِيهِ يَوْمَ الْقِيَامَةِ فَرْدًا, اس وقت سب لوگ قیامت کے دن اللہ کے سامنے کیسے لائے جائیں گے. آتی ہی, اس کے سامنے, اللہ کے سامنے لائے جائیں گے قیامت کے دن, فردا, فردن فردن, تنہا تنہا, اکیلا اکیلا. اس سے پتا کیا چلتا ہے؟ اس سے یہ بات پتا چلتی ہے کہ وہاں پہ نہ کوئی ساتھی ہوں گے, نہ دوست احباب ہوں گے, نہ کوئی اولاد ہوگی, نہ بچوں کے ساتھ باپ ہوگا, کوئی بھی تو ساتھ نہیں ہوگا, تنہا اکیلا انسان جو ہے وہ جائے گا. ہم بعض لوگ جو ہیں, آپ دیکھیں, آپ لوگ امیگریشن پر یہاں پر آئے, بہت سے لوگوں کے بارے میں نے یہ سنا امریکہ میں بھی کہ اکیلے تھے, تنہائی تھی, ڈپریشن میں چلے گئے, ہے نا. بعض لوگ ڈپریشن میں تنہائی کی وجہ سے چلے جاتے ہیں کہ اپنے لوگ نہیں ملتے نا, لیکن وہاں پہ کیا حال ہوگا. یہاں پہ تو بہت سی چیزیں نا دل بہلانے کے لیے, وہاں پہ کچھ بھی نہیں, اکیلا انسان جائے گا. اور ایک بات ہے, دنیا میں آتا ہے تو تنہا, اکیلا, کوئی ساتھ نہیں ہوتا, اور مشکل وقت میں انسان تنہا ہی ہوتا ہے, اور جب مرتا ہے تو بھی تنہا. اولاد زیور اتارنا شروع کر دیتی ہے, ابھی قبر میں والدین کو ڈالتے نہیں ہیں, ابھی قبر کی مٹی جو ہے وہ گیلی ہوتی ہے, اولاد آپس میں لڑتی ہے کہ کس نے کون سا گھر اور کس نے کون سے کڑے لینے ہیں. پھر اس کے بعد قبر میں بھی تنہا جائیں گے, زیادہ سے زیادہ قبر تک بچے چلے جاتے ہیں, اور وہ بھی نصیبوں سے اب بچوں کا کندھا ملتا ہے, کیونکہ بہت سے لوگ ڈالر اور درہم اور دینار کے لیے والدین کہیں ہیں تو اولاد کہیں ہے. بہت سے ایسے واقعات ہیں کہ اولاد والدین کو کندھا نہ دے سکی, ہے نا. اور پھر قبر کے اندر بھی تنہا ہے, صرف اعمال کام آئیں گے, یہ اولاد اولاد, یہ دولت دولت, یہ دوست دوست, یہ ندیا محفلیں جن کے ساتھ وقت گزار رہے ہیں, فردا, اکیلا اکیلا انسان اللہ کے پاس جائے گا. إِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ سَيَجْعَلُ لَهُمُ الرَّحْمَنُ وُدًّا. پھر کیا فرمایا؟ بے شک وہ لوگ جو ایمان لائے اور عمل صالح کیا تو انقریب ان کے لیے رحمان جو ہے وہ ودہ پیدا کر دے گا. کیا پیدا کر دے گا؟ دلوں میں محبت پیدا کر دے گا. اب آپ پھر مکی دور پر آ جائیے, مکی دور کو سامنے رکھیے. ایک طرف اہل مکہ کی دولت, ان کی سرداری, ان کی شان و شوکت, خیر و مقام و احسن و ندیہ, احسن و اساس و ریا تھا, اور دوسری طرف غریب مسلمان اور جو تھے وہ غلام لوگ, اور ایمان لاتے تھے اور عمل صالح کرتے تھے, ہے نا. تو نتیجہ کیا تھا کہ جو غریب مسلمان تھے لوگ ان کا مذاق اڑاتے تھے, کہتے تھے کہ یہ لوگ ہیں جو آپ پر جو ہیں وہ ایمان لے آئے ہیں. کبھی رسول اللہ کا مذاق, کبھی صحابہ کرام کا مذاق. آپ ذرا تصور میں کریں کہ دنیا میں بھی جو لوگ نیکی کے راستے پہ چلنا چاہتے ہیں, نیک عمل کرنا چاہتے ہیں, دنیا آج بھی ان کا مذاق اڑاتی ہے. ہوتی آئی ہے, اچھوں کو برا کہتے ہیں نا, کہ لو جی اب یہاں پہ بھی برقع پہن لیا, لو جی فلاں پارٹی میں بھی جو ہے وہ برقع, ابھی یہاں پہ بھی پردہ. اور سارے بھائی بھائی ہیں, دوست ہیں, ایسی بھی کیا بات ہے. پھر یہ کہ جی یہاں بھی نماز, بھئی گھر جاؤ گے تو پڑھ لینا نماز, ہمیں ضرور شرمندہ کرنا ہے, ہم نے نہیں پڑھنی اور فلاں نماز پڑھنے کھڑا ہو گیا. لو جی تجارت کرنا چاہتے ہیں, اس میں بھی حلال حرام کی بات کرنے لگتے ہیں. یعنی ہر بات میں دین اور دنیا مذاق اڑاتی ہے. اور اس زمانے میں اہل مکہ صحابہ کا اور جو نیک لوگ تھے ان کا جو تھے وہ مذاق اڑاتے تھے. تو یہاں پہ اللہ تعالیٰ ایمان اور عمل صالح اختیار کرنے والوں کو خوشخبری دے رہے ہیں کہ جب ایمان اور عمل صالح جو ہے وہ جس شخص کا مکمل ہوتا ہے, جس شخص کا اعلیٰ درجے کا ہوتا ہے, تو اللہ تعالیٰ اس کو ایک خاص انعام دیتے ہیں دنیا میں. دنیا میں اس شخص کے پاس دولت نہیں ہوتی, یعنی دولت ہو بھی سکتی ہے لیکن دولت نہ بھی ہو تو ہوتا کیا ہے, یہ بخاری اور مسلم کی حدیث ہے. اور اس سے ہمیں کیا بات پتہ چلتی ہے کہ نیکی کی وجہ سے اللہ تعالیٰ لوگوں کے دلوں میں اس کی محبت ڈال دیتا ہے. اور حدیث کیا ہے کہ جب اللہ تعالیٰ کسی نیک بندے کو اپنا محبوب بنا لیتا ہے, اس سے پیار کرتا ہے, تو اللہ جبرائیل سے کہتا ہے میں فلاں بندے سے محبت کرتا ہوں, تو بھی اس سے محبت کر. پس جبرائیل بھی اس سے محبت رکھنی شروع کر دیتا ہے. پھر جبرائیل امین آسمان میں منادی کرتا ہے کہ اللہ تعالیٰ فلاں آدمی سے محبت کرتا ہے, بس تمام آسمان والے بھی اس سے محبت کرتے ہیں. یہ کون ہیں؟ فرشتے. کتنی محبتیں اب اس شخص کو مل گئیں؟ تین. پہلی اللہ کی, دوسری جبرائیل علیہ السلام کی, تیسرے تمام فرشتوں کی. اب کیا ہوا؟ پھر زمین میں اس کے لیے قبولیت اور پذیرائی رکھ دی جاتی ہے. پھر وہ محبت جو ہے وہ زمین میں نازل کر دی جاتی ہے. اس کا کیا مطلب ہے؟ کہ پھر جو زمین پر رہنے والے انسان ہیں وہ اس محبوب خدا سے محبت کرنے لگتے ہیں. اور پھر فرمایا, یعنی رسول اللہ صلی اللہ علیہ وسلم نے کیا کہا کہ آپ دیکھیں کہ ایمان اور عمل صالح, اور آپ نے فرمایا کہ قرآن کی یہ آیت اس پر گواہ ہے. قرآن کی یہ آیت جو ہے وہ اس پر گواہ ہے. اِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ سَيَجْعَلُ لَهُمُ الرَّحْمَنُ وُدًّا. تو اللہ ان لوگوں سے محبت کرتا ہے. اور آپ کو بھی اس بات کا تجربہ ہوا ہوگا, کچھ لوگوں کو آپ جانتی بھی نہیں, دیکھا بھی نہیں, اور آپ ان سے محبت کرتی ہیں ان کی نیکی کی وجہ سے. اور آپ کہتی ہیں ہاں مجھے بڑا شوق تھا آپ سے ملنے کا, آپ کو دیکھنے کا, اس لیے کہ یہ ایمان اور عمل صالح جو ہیں یہ اندیکھی لوگوں کے دلوں میں محبت اور ان کی قدر و قیمت جو ہے وہ پیدا کر دیتے ہیں. تو اصل قیمتی چیز کیا ہے؟ ایمان اور عمل صالح. فَإِنَّمَا يَسَّرْنَاهُ بِلِسَانِكَ لِتُبَشِّرَ بِهِ الْمُتَّقِينَ وَتُنذِرَ بِهِ قَوْمًا لُّدًّا. اب پھر نچوڑ ہے سورت پوری مریم کا, اور کہا جا رہا ہے کہ بس ہم نے اے محمد صلی اللہ علیہ وسلم, یسرناہ, اس کلام کو, اس قرآن کو آسان کیا ہے. کہاں؟ بِلِسَانِكَ, تمہاری زبان پر, یعنی تمہاری زبان میں قرآن کو آسان بنا کر نازل کیا ہے, بہت ہی ہلکا بنا کر نازل کیا ہے. آسان کرنے کا مطلب کیا ہے؟ رسول اللہ عربی بولتے تھے, قرآن کو عربی میں نازل کیا. اور دوسری بات کیا تھی؟ کہ اس کے مضامین واضح ہیں, تو جو نبی جس قوم میں بھیجا گیا اسی کی زبان میں بھیجا گیا. یہ اس کی آسانی ہے. اس کا یہ مطلب نہیں کہ آپ اردو پڑھنے والے ہیں تو آپ کے لیے مشکل ہے. تمام لوگوں کے لیے بھی اللہ تعالیٰ کہتے ہیں وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ, ہم نے اس قرآن کو نصیحت حاصل کرنے والوں کے لیے آسان کر دیا ہے, بس ہے کوئی نصیحت قبول کرنے والا؟ کوئی ہے کان کھولنے والا, دل اور دماغ کی کھڑکیاں کھولنے والا, آنکھیں کھولنے والا, عبرت لینے والا اور اپنی زندگی کو قرآن کی آیتوں سے سجانے والا؟ ہم تو تبھی کہتے ہیں کہ سجتے ہیں جب اچھے کپڑے اور زیور پہنتے ہیں. اللہ کہتا ہے کہ قرآن کی آیتوں سے اپنی زندگی کو سجا لو, اپنے چہرے اور اپنے اخلاق اور کردار کو سجا لو. تو تمہارے لیے قرآن کو آسان کر کے تمہاری زبان میں اسی لیے نازل کیا, لے تو بشیرہ بھی, تاکہ آپ اس کے ذریعے خوشخبری دیں. تو قرآن رونے کے لیے نہیں ہے, رولانے کے لیے نہیں ہے, بلکہ کیا ہے کہ جنت کی اس کے ذریعے خوشخبری دی جائے, جنت کے انعامات بتائے جائے. کن لوگوں کو؟ المتقین, ڈرنے والوں کو, لوگوں کو متقی پسند ہیں. وَتُنذِرَ بِهِ, اور اس کے ذریعے ڈرایا بھی جائے. بشیر اور نذیر بننا ہے, ڈراوا بھی ساتھ ساتھ ہے. بہی اسی قرآن کے ذریعے کیسی قوم کو؟ قوم اللدہ, ہٹ درم قوم, جھگڑالو قوم. کچھ لوگ ہیں مان کر نہیں دیتے, وہ مکہ کے دور میں بھی تھے اور آج کے زمانے میں پائے جاتے ہیں, مسلمانوں میں بھی ہیں. اللہ تعالیٰ ہمیں ان لوگوں میں شامل نہ کریں. فَكَمْ أَهْلَكْنَا قَبْلَهُمْ مِنْ قَرْنٍ, اور ان سے پہلے ہم کتنی ہی قوموں کو ہلاک کر چکے. بہت سی قومیں تھیں جنہوں نے جو ہے وہ اللہ کی نافرمانی کی اور اللہ کے عذاب ان پر برس کر رہا. هَلْ تُحِسُّ مِنْهُمْ مِنْ أَحَدٍ أَوْ تَسْمَعُ لَهُمْ رِكْزًا, پھر آج کیا تم انہیں محسوس کرتے ہو؟ ان میں سے کسی ایک کا بھی نشان پاتے ہو؟ کوئی ایک بھی تمہیں نظر آتا ہے, محسوس ہوتا ہے؟ او تسمعوا لهم رکزا, یا ان کی کوئی بھنک بھی کہیں سنائی دیتی ہے؟ یعنی حس ہے کہ دیکھ کر آپ محسوس کر رہے ہیں حواس خمسہ کے ذریعے, اور رکز کیا ہے؟ یعنی سنگن, کھٹکا, نرم آواز, صوتے خفی, یعنی ان کی کہیں بھنک بھی تمہیں جو ہے وہ سنائی نہیں دیتی. اس کا یہ مطلب ہے, یعنی جن لوگوں کو اللہ نے مٹایا, بڑے مال اور اولاد والے تھے لیکن تھے اللہ کے نافرمان, تو وہ دنیا میں رہے ہی نہ کہ کوئی ان کو دیکھ سکے, چکھ سکے, ان کا کوئی نام بھی نہیں رکھتا. کبھی آپ نے فرعون اور نمرود کا نام سنا ہو, کبھی آپ نے ابو جہل اور ابو لہب کا نام سنا ہو, لیکن ایمان اور عمل صالح اختیار کرنے والوں کے نام آج بھی یحییٰ, ابراہیم, زکریہ, بلال ہے نا, اور بے شمار یعنی پیغمبروں اور صحابہ اور صحابیات کے نام جو ہیں ہمیں ملتے ہیں. تو اس سے ہمیں کیا بات پتہ چلتی ہے کہ اصل چیز کیا ہے؟ ایمان اور عمل صالح. اصل چیز کیا ہے؟ اللہ کی بندگی. اور اصل چیز کیا ہے؟ کہ موت, قبر, پل صراط, حشر کے میدان سے پہلے رب کے ہاں جانے کی تیاری. میری زندگی کا مقصد تیرے دین کی سرفرازی, میں اسی لیے مسلمان, میں اسی لیے نمازی. اور یہ جو سورت ہے اس کا آپ ہوم ورک بھی لے لیں. رحم, راہ, مین کے روٹ سے جو لفظ نکلے ہیں, یعنی کتنی دفعہ اس روٹ سے اس کی فیملی کے کتنے لفظ ہیں, اور کتنی دفعہ یہ راہ مین کے روٹ سے نکلنے والے الفاظ استعمال ہوئے ہیں, یہ آپ نوٹ کریں. دوسری بات جو ہے کہ گننے کے لیے کتنے لفظ جو ہیں استعمال ہوئے ہیں اور کتنی دفعہ. تیسرا جو ہے وہ یہ ہے کہ گرنے کے لیے جو ہیں وہ کتنے لفظ جو ہیں وہ استعمال ہوئے ہیں. اور اسی طرح جو ہے آپ نے جو ہے یہ بھی دیکھنا ہے کہ جسیہ جو ہے اس سے کیا مراد ہے. اور آپ جو تھے آپ یہ بھی پڑھ چکی کہ جیسے ناپسندیدہ لفظ جو ہے نا, عدہ ہے نا, اس صورت کے اندر جو ہیں اور وہ کتنے استعمال ہوئے ہیں. اور اسی طرح جو ہے میں اور آپ پھر آخرت کی تیاری کے لیے کیا کریں گے. آئیے مریم بن جائیے. لوگ کہتے ہیں درد زے ہو, یعنی بچے کی ولادت کا وقت ہو تو صورت مریم پڑھنی چاہیے. کہیں ہے اس کا ذکر؟ کچھ سمجھ آئی ایسی اس کی ہے نا؟ تو اصل بات کیا ہے کہ مشکل وقت جب بھی کوئی تکلیف, بیماری, مشکل ہے, قرآن کی کچھ بھی آیت پڑھ لو, کوئی بھی صورت پڑھ لو, اور اس نیت سے پڑھو کہ اللہ میری مشکل کو حل کر دے, تو اللہ اس کو ٹھیک کر دے گا اور دور کر دے گا. لیکن ہم قرآن کو ظاہری معنوں میں صرف لیتے ہیں, اس کے معنوی معنوں میں لیں تو ये सूरत हमारी असल मुश्किल को हल करेगी, और वो पुल सिरात की मुश्किल है, वो आखरत की मुश्किल है कि हम नेक और अच्छे मुसलमान बन जाएं। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।